بسم اللہ الرحمن الرحیم. اسماء حسنہ میں آج ہم علیم خبیر کی جو صفت ہے اس کا مطالعہ کریں گے. علیم کے معنی تو ہم دو تین نشستوں میں اچھی طرح سمجھ چکے ہیں. ہر بات کی ظاہری باطنی ہر طرح کی پہلوؤں سے جاننے والا, اور کوئی چیز اس کے علم سے باہر نہیں ہے. ہر چیز کا اس کا علم ہر چیز کا احاطہ کیے ہوئے ہے, اور اس میں کبھی بھی کمی نہیں ہوتی. مسلسل خدا کی یہ صفت ہے. خبیر کے معنی ہے باخبر ہونے کے, اور یہ علیم ہی کا ایک پہلو ہے. لیکن دونوں میں تھوڑا سا شیڈ کا فرق ہے, وہ یہ کہ نئے حادثات جو ہوتے ہیں, جو اطلاع کرنے کا مفہوم ہوتا ہے, تو اسی مفہوم کو خبیر ادا کرتا ہے. علیم کا مطلب جاننے والا ہے, اور خبیر کا مطلب مطلع ہے, واقف ہے ہر چیز کے, جو بھی ہو رہی ہے اس سے واقف ہے. یعنی ایک عالم دین صاحب علم تو ہوتا ہے, لیکن وہ باخبر نہیں ہوتا. مثلا ایک عالم دین صاحب علم تو ہوتا ہے, لیکن وہ باخبر نہیں ہوتا کہ کیا ہو رہا ہے اس کے ساتھ, یا دنیا میں کیا ہو رہا ہے اس وقت. تو اللہ تعالیٰ اپنے دونوں پہلوؤں سے پکے بنیادی صحیح علم کے والے بھی ہیں, اور باخبر بھی ہیں. جو کچھ ہوتا چلا جا رہا ہے, جو کچھ ہونے کا امکان ہے, اس کو بھی وہ جانتے ہیں. تو اس دونوں صفتیں مل کر گویا دو طرح کی باتیں کر دیتی ہیں. ایک یہ کہ پکا پختہ علم اللہ کا ہے, جو کچھ ہونا ہے, جو کچھ ہو چکا ہے, جو کچھ ہونے والا ہے, وہ پوری طرح سے اللہ تعالیٰ اس کا علم رکھتے ہیں, جانتے ہیں, اس کی حقیقتوں سے واقف, اس کے باطن سے واقف. اور دوسرا یہ کہ وہ ہر چیز جو نئی ہونے والی ہے اس سے باخبر بھی ہے. تو دونوں چیزیں مل کر یہ بتا رہی ہیں کہ حادث اور پرانی چیزیں, نئی چیزیں اور پرانی چیزیں, سب چیزوں کو وہ جاننے والا ہے, اور وہ ہونے کے بعد بھی مطلع رہتا ہے. ایک تو یہ ہے کہ اللہ کو پتہ ہے کہ مثلا ساجد نے کیا کیا کرنا ہے, پتہ ہے اللہ کو, لیکن اب میں نے کر دیا ہے, اس سے بھی وہ باخبر ہے. تو علیم و خبیر کا مطلب یہ ہے کہ جو واقعات پہلے سے لکھے ہوئے ہیں کتاب میں, اللہ تعالیٰ پہلے ہی سے جانتا ہے, ازلی ابدی طور پر جانتا ہے, جو واقعات ہونے والے ہیں ان کو بھی, اور جو ہو چکے ہیں ان کو بھی. لیکن خبیر کا مطلب یہ ہے کہ جو اب ہوتا چلا جا رہا ہے اس سے بھی اللہ تعالیٰ واقف ہے, اور نئے واقعات, نئے حادثات, نئے ہونے والی چیزیں, نئی پیدا ہونے والی مخلوقات, چیزیں, جو کچھ بھی ہے وہ, کہ اب وہ پیدا ہو گئے. مثلا جب آدم کو بنایا اللہ تعالیٰ نے, تو اللہ کے علم میں تھا کہ اللہ تعالیٰ آدم کو بنائیں گے, لیکن جب بن گئے تب بھی اللہ کو پتا تھا کہ بن گئے, مکمل ہو گیا وہ پروسیس. تو اس طرح سے یہ خبیر اور علیم دونوں مل کر ایک صفت بنتے ہیں, کہ قدیم و جدید کا علم, ہمیشہ کا علم, نئے واقعات کا علم, پرانی چیزوں کا علم, مستقبل, حال, ہر چیز کا علم, لیکن ساتھ ساتھ جو واقعات ہوتے چلے جا رہے ہیں تاریخ کے اوراق میں, لمحات میں, وہ سب کچھ اللہ تعالیٰ جانتے ہیں, ہونے سے پہلے بھی اور ہو جانے کے بعد بھی. یعنی جو نئی اطلاعات آتی ہیں اس سے بھی باخبر ہیں, اور جو پہلے سے ان کو معلوم ہے وہ بھی واقف ہیں. تو آدم کا بننا علم کا حصہ بھی تھا, اور جب وہ مکمل بن گئے تب بھی اللہ کی خبر میں بھی آ گیا کہ وہ بن چکے ہیں. تو اللہ تعالیٰ باخبر بھی ہیں, اللہ تعالیٰ صاحب علم بھی ہیں. اب ان کو ہم کچھ آیات کی روشنی میں سمجھتے ہیں. سورہ نساء کی 35 آیت کو میں نے پہلے لیا ہے. یہ میاں بیوی کے جھگڑے کے درمیان جو معاملات ہو جاتے ہیں, تو اس میں فرمایا کہ اگر تم دونوں کے درمیان جدائی کا اندیشہ پاؤ, تو ان کے درمیان ایک حکم قائم کر دو, ایک ان کے گھر والوں کے, لڑکی کے گھر والوں کی طرف سے, ایک مرد کے گھر والوں کی طرف سے. اگر وہ دونوں اصلاح چاہیں گے تو ان حکمین کے ذریعے سے اللہ تعالیٰ دونوں کے درمیان موافقت پیدا کر دیں گے, کیونکہ اللہ تعالیٰ علیم و خبیر ہے. علیم و خبیر, آپ دیکھیں کہ یہاں کتنی خوبی سے کہ اللہ تعالیٰ کا جو علم ہے وہ بتا رہا ہے کہ کچھ کیسز ایسے ہوں گے کہ جس میں حکم آ جائیں گے تو صلح ہو جائے گی, طلاق ہونے سے, گھر ٹوٹنے سے بچ جائے گا. یہ اللہ کی علم ہے. اب دو حکم جو بیٹھ کر فیصلہ کریں گے, تو اللہ تعالیٰ کی, اگر یہ دونوں موافقت صحیح طریقے سے کریں گے, اصلاح کرنے کے لیے کریں گے, ایک ہوتا ہے ڈر کی وجہ سے کر لیا, یا بیوی کو تنگ کرنے کے لیے شوہر نے کر لیا, یا بیوی نے شوہر کو تنگ کرنے کے لیے کر لیا کہ ٹھیک ہے حکم کی بات مان لیتے ہیں, اب دیکھتے ہیں ان کو مزہ چکھاؤں گا یا چکھاؤں گی. تو یہ تو الگ چیزیں ہوں گی, اس میں اللہ تعالیٰ موافقت پیدا نہیں کریں گے. لیکن وہ دل سے چاہتے ہیں کہ ارادہ کر لیں, تو اللہ تعالیٰ دل کے اس ارادے کی وجہ سے, باخبر ہونے کی وجہ سے, صاحب علم ہونے کی وجہ سے ان کے درمیان موافقت پیدا کر دیں گے. اس کے اندر ایک دھمکی بھی ہے, تنبیہ بھی ہے، وہ یہ کہ اگر تم نے خدا کے اس قانون کے ساتھ کھلواڑ کی تو پکڑے بھی جاؤ گے، سزا بھی ملے گی. تو اس طرح سے اللہ کے جو دنیا میں معاملہ چل رہے ہوتے ہیں ان کے لیے بھی اللہ کا علم اور اس کا باخبر ہونا یہ اللہ تعالیٰ کے فیصلوں کو متعین کرتا ہے کہ اب ان دو میاں بیوی کے درمیان جھگڑے کی صورت میں اللہ تعالیٰ اپنے علم اور اپنے خبر کی بنیاد پر ان کے اندر موافقت پیدا کریں گے. علم یہ کہ ان کی نیت کیا تھی، ارادہ کیا تھی، خبر یہ کہ انہوں نے اب جو معاملہ کیا ہے وہ کس اصول کے تحت کیا ہے، دھوکہ دینے کے لیے کیا ہے کہ واقعی اصلاح کے لیے کیا ہے. تو اس میں تسلی ہے کہ اگر تم صحیح ارادے سے کرو گے تو انشاءاللہ اللہ کی طرف سے یہ تعاون حاصل ہوگا کہ وہ موافقت پیدا کر دے گا. اور تنبیہ یہ ہے کہ اگر اللہ تعالیٰ کو دھوکہ دینے کی کوشش کرو گے یا میاں بیوی آپس میں ایک دوسرے کو دھوکہ دینے کی کوشش کریں گے، اصلاح کا ارادہ نہیں ہوگا تو پھر اللہ تعالیٰ موافقت پیدا نہیں کرے گا. اور تیسری بات اس سے یہ معلوم ہو رہی ہے کہ جو حقیقی اور قطعی علم ہے وہ اللہ کے پاس ہوتا ہے، یعنی علیم کے اندر اور خبیر کے اندر میری اور آپ کا علم ناقص ہوتا ہے، ظن نہیں ہوتا ہے، یعنی پوری طرح سے اس کا سرٹیچیوڈ ہم نہیں بتا سکتے کہ کتنا ہے، واقعی ایسا ہوا ہے. جو بھی واقعات ہوتے ہیں، جو بھی علم ہوتا ہے، حد یہ کہ ہمارے پاس جو بھی اپنے صدیوں سے علم سیکھ رہے ہیں ہم، دریافتیں کی ہیں، مثلا سائنس کا علم دیکھ لیجئے یا ہمارے دینی علوم دیکھ لیجئے، اس میں بھی میرا آپ کا علم ناقص ہو سکتا ہے، اس میں غلطی کا امکان ہو سکتا ہے. تو اللہ تعالیٰ کے علم میں غلطی کا امکان نہیں ہے. تو علیم و خبیر مل کر یہ بتا رہے ہیں کہ اللہ تعالیٰ ظاہری اور باطنی چیزوں کو بھی جانتے ہیں، چیزوں کی حقیقت کو بھی جانتے ہیں، قطعی غیر غلطی والا، غلطی سے، خطا سے پاک علم صرف اللہ کے پاس ہے. تو اب اس علم کی بنیاد پر اللہ تعالیٰ ہمارے ساتھ معاملات کرتے ہیں. اگر وہ خطا والا علم ہوگا تو معاملات بھی غلط ہو جائیں گے. مثلا اللہ تعالیٰ کو نعوذ باللہ سمجھانے کے لیے کہہ رہا ہوں، پتہ چلا کہ یہ آدمی واقعی اصلاح کرنا چاہتا ہے لیکن حقیقت میں وہ فسادی تھا، تو بس کام خراب ہو جائے گا. تو اس طرح سے نہیں ہوگا. اللہ تعالیٰ کا علم حقیقی قطعی ہے، فیصلہ کن علم ہے، دو ٹوک ہے، اس میں کوئی خطا نہیں ہے، کوئی اس میں اضافہ نہیں ہوتا، کوئی اس میں کمی نہیں ہوتی. تو یہ جو چیز ہے یہ ہمارے لیے تسلی کا باعث بھی ہے کہ اللہ تعالیٰ جانتے ہیں کہ میں موافقت کے لیے ایسا کر رہا ہوں تو وہ موافقت پیدا کرے گا. اور اس میں تنبیہ بھی ہے کہ اگر خدا کو دھوکہ دوں گا، لوگوں کو دھوکہ دوں گا تو پکڑا جاؤں گا اور موافقت بھی پیدا نہیں ہوگی. اس کے بعد سورہ لقمان کی 34 نمبر آیت ہے، اس میں دیکھیے کہ اللہ تعالیٰ نے بتایا کہ قیامت کا علم اللہ ہی کے پاس ہے، وہی بارش کو نازل کرتا ہے، وہی جو کچھ رحم مادر میں ہے اس کو جانتا ہے، کوئی نفس نہیں جانتا کہ کل کیا کمائے گا اور کوئی نفس نہیں جانتا کہ کس زمین میں مرے گا. اللہ تعالیٰ علیم و خبیر ہے. دونوں صفتوں کو اکٹھا جو میں معنی بتا رہا ہوں کہ اللہ تعالیٰ جب نے کائنات بنائی تھی تب سے اللہ کو یہ سب کچھ پتا ہے، لیکن جیسے جیسے یہ واقعات ہوتے چلے جاتے ہیں اللہ تعالیٰ کو اس وقت بھی پتا ہوتا ہے کہ یہ واقعہ ہو گیا. تو علیم و خبیر ہونے کا مطلب یہ ہے کہ اللہ تعالیٰ کے پاس وقتی اور قدیم دونوں طرح کا علم موجود ہے. جو ازلی ابدی اس نے فیصلے کیے، پتہ ہے اس کو کہ کیا کیا ہونا ہے. تو حضرت عیسیٰ کی ولادت بن باپ کے ہونی تھی، ہو گئی. قیامت کب ہونی ہے پتہ ہے اللہ کو، جب ہو جائے گی تب بھی پتہ ہوگا کہ قیامت واقعہ ہو گئی. ایسا نہیں کہ اللہ کو یہ تو پتہ تھا کہ اتنے ہزار سال کے بعد یا اتنے لاکھ، اتنے ارب سال کے بعد دنیا بننے کے بعد قیامت برپا ہوگی اور جب ہو گئی تو اللہ تعالیٰ کو پتہ ہی نہیں چلا. نہیں، پتہ تھا کہ اس کو کب ہونا ہے، اور اس موقع پر بھی جب وہ ہو رہی تھی تب بھی اللہ تعالیٰ کو اس کی خبر ہے واضح طور پر. تو اس طرح سے اللہ تعالیٰ کے پاس جو حقیقی علم ہے وہ صرف اللہ کے پاس ہے، یعنی غلطی سے پاک، دو ٹوک، واضح، کوئی ابہام نہیں اس میں، کوئی اس میں گرے ایریاز نہیں ہیں، بالکل واضح ہے. تو یہ آخری درجے کا علم اللہ کے پاس ہے. یہ سورہ لقمان کی آیت سے معلوم ہوتا ہے. یہ آیت بڑی دلچسپ ہے، اس میں اگرچہ یہ موضوع نہیں ہے لیکن قرآن مجید کا علیم و خبیر ہونے کا اس آیت کے اندر بھی ایک ثبوت موجود ہے. خدا کے علیم و خبیر ہونے کا اس آیت کے اندر بھی ایک ثبوت موجود ہے. وہ یہ کہ ہمارے پرانے علماء یہ سمجھتے تھے کہ پانچ چیزیں ہیں یہاں پر، قیامت کا علم اور بارش کا علم اور رحم مادر میں جو کچھ ہے اس کا علم اور کل کیا کمائے گا کوئی اس کا علم اور किस ज़मीन में कोई मरेगा इसका इल्म, तो क़यामत, बारिश का इल्म, रहम मादर में कुछ है तीन इसका इल्म, कल की कमाई क्या होगी चार, और किस ज़मीन में मरेगा कोई पांच। तो पुराने लोग ये समझते थे कि पांच चीज़ें अल्लाह के सिवा कोई नहीं जानता, क्योंकि पुराने लोगों का इल्म यही था, उस ज़माने में ये सारी चीज़ें जानी नहीं जा सकती थी। लेकिन अब हमारे ज़माने में आकर कुछ बातें मालूम होने लग गईं, मसलन बारिश कब होगी कुछ हद तक हम जान लेते हैं, काफ़ी बेहतर पेशीनगोयाँ होने लग गई हैं। रहम मादर में क्या है अल्ट्रासाउंड के ज़रिए से हम जान लेते हैं लड़का है कि लड़की है, यानी उसका एक पहलू हमें मालूम हो जाता है। तो अगर आयत का मतलब, अगर अल्लाह ताला की ये कलाम ना होता तो इसका मतलब क्या था कि अल्लाह ताला ये जुमला बोलते हैं कि कोई नहीं जानता क़यामत के बारे में, कोई नहीं जानता बारिश कब होगी, कोई नहीं जानता कि रहम मादर में क्या है, अल्लाह ताला ने ये नहीं बोला। अल्लाह ताला ने बोला कि क़यामत का इल्म अल्लाह ही के पास है, क़यामत का इल्म अल्लाह ही के पास है, और बारिश को नाजिल करता है, ये नहीं कहा कि कोई नहीं जानता कि बारिश कब होगी, वो बारिश को नाजिल करता है, ये बता दिया। और ये बता दिया कि वो जानता है जो कुछ रहम मादर में है, ये नहीं कहा कि कोई और नहीं जानता, ठीक है। लेकिन अगली जो बातें हैं, एक क़यामत के बारे में कह दिया कि उसी के पास है, यानी ये यहाँ ये तो नहीं कहा कोई नहीं जानता, लेकिन कहा कि उसी के पास है, लेकिन कल कोई क्या कारनामे करेगा, क्या कमाई करेगा, अमाल में भी पैसे में भी, फरमाया कि वो कोई नहीं जानता कि कल तुम क्या कमाओगे, अपने अमाल में भी और अपनी रोज़ी में भी कोई नफ्स नहीं जानता। हो सकता है कि मैं समझ रहा हूँ कि मेरी दुकान पे इतने पैसे आ जाएंगे या मेरी तनख्वाह इतनी है, वो आई हुई है मेरे पता है, लेकिन कोई गिफ्ट आ जाए, कोई और चीज़ आ जाए, कोई इनाम मिल जाए, कुछ हो जाए, हमें नहीं पता कि हम कल क्या कमाएंगे, इस तरह अमाल में हम क्या क्या करेंगे, दफ्तर जाऊंगा कि नहीं जाऊंगा, ये प्रोग्राम की रिकॉर्डिंग करवाऊंगा कि नहीं करवाऊंगा, ये सारा कुछ हमें नहीं पता। तो कोई कल क्या करेगा नहीं जानता। और इसी तरह फरमाया कि कोई किस इलाके में मरेगा, किस ज़मीन में मरेगा कोई नहीं जानता। ये जो चार पांच चीज़ें थीं उनमें से दो के बारे में ये नहीं कहा कि कोई नहीं जानता, क्योंकि अल्लाह को पता था कि एक टाइम आएगा कि बारिश की पेशीनगोयाँ भी होने लग जाएंगी और रहम मादर में भी झांकने का इम्कान पैदा हो जाएगा, लोग कुछ ना कुछ जान लेंगे कि रहम मादर में क्या है। तो ये वो इस वजह से ये खुद आयत ये बता रही है कि अल्लाह ताला अलीम व खबीर है, उसको ये पता है कि क्या क्या इंसान जानने लग जाएगा, क्या क्या नहीं जान सकेगा। उसके बाद अगली आयत मैंने ली है सूरह हुजरात की 13वीं आयत है, इसमें फरमाया कि अल्लाह ताला ने तुमको एक मुज़क्कर और एक मुअन्नस से पैदा किया, यानी एक मर्द और एक औरत से, और तुम्हें कबाइल की शक्ल और कौमियत कौमों की शक्ल दे दी ताकि तुम एक दूसरे को पहचानो कि मैं पाकिस्तानी हूँ, मैं फलां जगह से हूँ, जिसके लिए आईडी कार्ड बनता है और पासपोर्ट वगैरह बनते हैं वो पहचान के लिए हैं। तो पुराने ज़माने में कौम कबीले का होना ये पहचान का तरीका होता था, अभी भी पाकिस्तानी होना शऊब में से आएगा, अगरचे मेरे कबीले का नाम शायद ज़रूरत ना पड़े लेकिन पाकिस्तानी कहना पड़ेगा मुझे बहुत सारे मुल्कों में जाकर। तो तारुफ अभी आज भी कौम की बुनियाद पर या कबीले की बुनियाद पर होता है, शादी ब्याह में हमारे यहाँ ज़ात पात का तसव्वुर काफ़ी देर तक चलता रहा। उसके बाद फरमाया कि ये मैंने बनाया था तारुफ के लिए, ये ख़ानदान और कबीले मैंने इसलिए नहीं बनाए थे कि कोई बड़ा ऊँचा हो जाए, कोई नीचा हो जाए, कोई कमी हो जाए, कोई साऊ हो जाए, ये इसलिए नहीं बनाए थे। कौमें और कबीले तो मैंने इसलिए बनाए थे कि पहचान का एक तरीका बने तुम्हारे लिए। अलबत्ता अल्लाह के नज़दीक तुम में से इज़्ज़त वाला कौन है, ख़ानदानी होना इज़्ज़त वाला नहीं होता, बल्कि इज़्ज़त वाला वो है जो अतकाकुम, तुम में ज़्यादा तकवे वाला है। अब ये बात कहना हमारे अभी तक अमल में नहीं है, मुसलमान कब से कुरान मजीद को मान रहे हैं लेकिन आज भी हम बहुत सारे ख़ानदानों को सिर्फ ख़ानदानी होने की वजह से अहमियत देते हैं और बाज़ ख़ानदानों को छोटा समझते हैं, इसी तरह पैसे की वजह से बाज़ को इज़्ज़त देते हैं, किसी को उसके अथॉरिटी होने की वजह से किसी सोसाइटी में कोई उसका रैंक जो पोजीशन है उसकी सोशल स्टेटस जो है उसका उसकी वजह से दे देते हैं। लेकिन अल्लाह ताला कहते हैं कि ज़्यादा इज़्ज़त वाला उसको होना चाहिए खुदा के नज़दीक जो तकवे वाला है, क्योंकि अल्लाह ताला अलीम व खबीर है। अल्लाह ताला अलीम व खबीर है तो अल्लाह ताला ने क्या बताया, ये बताया कि ख़ानदान इज़्ज़त का बायस नहीं है, मसलन अगर कोई ख़ानदान किसी ज़माने में बड़ा था, उसकी इज़्ज़त हासिल हो गई, तो उनके गुजरे हुए माँ बाप के कारनामे थे, उनको अपने कारनामों की वजह से इज़्ज़त मिली है या अपने सोशल स्टेटस की वजह से इज़्ज़त मिली है। तो इसमें आज मेरा क्या कमाल है कि मुझे इज़्ज़त इस वजह से मिले कि मैं एक बड़े ख़ानदान का हूँ? तो ऐसा नहीं हो सकता। अलीम व ख़बीर को यह भी पता है कि सारे आदम व हव्वा की औलाद है, और अलीम व ख़बीर को यह भी पता है कि इस वक्त भी सिवाय हज़रत ईसा के कोई इंसान ऐसा नहीं है जो एक मर्द और एक औरत से पैदा हुआ हो। ठीक है, अब इसका मतलब क्या है कि मैं मर्द हूँ तो मर्द होने के बावजूद मेरी रगों में एक माँ और एक बाप का खून दौड़ता है, और अगर कोई खातून है तो खातून होने के बावजूद उसके अंदर एक मर्द और एक औरत का खून दौड़ता है। तो उसमें मर्द में और औरत में कोई फ़र्क नहीं हुआ, दोनों एक तरफ से माँ का खून उनकी रगों में है और एक तरफ से बाप का खून उनकी रगों में है। तो इस तरह से ही इस अलीम व खबीर होने की वजह से अल्लाह ताला ने कहा कि ख़ानदान की कोई बर्तरी नहीं है, बर्तरी अगर है तो वो तकवे की वजह से। अब तकवे की बर्तरी कैसे हासिल होगी? ये अलीम व खबीर होने की वजह से। पहले जो कानून दिया है, असूल दिया है, वो अलीम व खबीर होने की वजह से दिया है, और फिर ये बताया कि तकवे की वजह से तकरीम किसको मिलेगी क़्यामत वाले दिन या दुनिया में अल्लाह ताला अगर किसी को देना चाहें, जैसा नज़्ज़िल मोहसिनीन वगैरह की बाज़ आयतों में बयान होता है कि इब्राहिम अलैहिस्सलाम को जब इस्माइल अता किए, हज़रत इसहाक़ अता किए, तो अल्लाह ताला ने कहा कि मैं इस तरह से मोहसिनीन को अजर देता हूँ। तो बाज़ औक़ात अलीम व ख़बीर अपने मुत्तकी आदमी को दुनिया में इज़्ज़त दे देते हैं, कुछ चीज़ दे देते हैं। वो कोई असूल नहीं है अल्लाह ताला के, हर नेकी करने वाले को ऐसा होगा। बाज़ नेकी करने वाले हो सकता है कि धक्के खाते दुनिया से चले जाएँ, लेकिन बाज़ को अल्लाह ताला दे देते हैं। तो अपने इल्म व खबर की बुनियाद पर, खबर की बुनियाद पर देंगे, और क़्यामत वाले दिन भी जिसको इकराम हासिल होगा तकवे की वजह से, तो अल्लाह ताला अपने इल्म और खबर की बुनियाद पर करेंगे कि हाँ, ये वाकई मुत्तकी था और ये वाकई मुत्तकी नहीं था। तो इसलिए अल्लाह ताला को अपने तकवे में परखने में ना कोई मुश्किल पेश आती है, क्योंकि वो अलीम व खबीर है, ना कोई गलती लगती है कि तकवे वाला ये था, अल्लाह ताला ने इसको तकवे वाला समझ लिया, दोनों एक ही घर में रहते थे, गलतफहमी हो गई, कुछ नहीं, अलीम व खबीर है, कोई गलती नहीं लगेगी। सही मुत्तकी को अल्लाह ताला पहचानेंगे, और गैर मुत्तकी भी वही होगा जो वाकई गैर मुत्तकी होगा। इसी तरह जो क़्यामत वाले दिन इज़्ज़त का मुस्तहिक होगा खुदा के इल्म और ख़बर की बुनियाद पर, उसी को वो इकराम मिलेगा, ख़ा वो छोटे से घराने का हो, हकीर से घराने का हो, जिसकी जिस घराने की दुनिया में, जैसे हिंदुस्तान में शूदर खस्त्री वगैरह होते हैं, उनकी कोई इज़्ज़त नहीं मुआशरे में, लेकिन तकवे की वजह से खुदा के यहाँ वो इज़्ज़त पाएंगे। ये इसके अंदर अलीम व ख़बीर होने की वजह से अल्लाह ताला और ख़ानदान के साथ जोड़ने की वजह से यह मजमून पैदा हुआ कि हो सकता है एक आदमी बड़ा ही घटिया घराने का हो, दुनिया के अतबार से कह रहा हूँ, कोई घराना घटिया नहीं है, सारे आदम व हव्वा की औलाद हैं, लेकिन समझाने के लिए कह रहा हूँ कि सोसाइटी के अंदर एक घराना बेचारा गरीब है, कोई इज़्ज़त नहीं है, या वो शूदर और खस्तरी के घराने का है, हिंदुज़म में उसकी कोई कदर नहीं है, कोई इज़्ज़त नहीं है, लेकिन तकबे की वजह से खुदा के यहाँ बहुत आला मकाम मिल जाएगा। चुनाचे आप देखिए कि हज़रत बिलाल ग़ुलाम थे, लेकिन वो मुअज़्ज़िन रसूल का दर्जा पाते हैं। इस्लामी मुआशरे में ये होना चाहिए, लेकिन बदकिस्मती से हम इस्लाम के इस असूल को नहीं अपनाते। उसके बाद सूरह तहरीम की आयत है, उसमें भी अलीम व ख़बीर की सिफ़त आई है। उसमें यह हुआ था कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की रोज़ा मोहतरमा ने, आपने उनको राज बताया था, उन्होंने अपने किसी दूसरी आपकी दूसरी बेगम को बता दिया। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जब पूछा कि आपने क्यों बताया है, तो उन्होंने कहा आपको किसने बताया है। उनका ख्याल था कि उसी खातून ने बता दिया, दूसरी रोज़ा मोहतरमा ने, जिनके साथ राजदारी की गई थी, तो राज तोड़ दिया। तो आपने फरमाया कि मुझे अलीम व ख़बीर पर बताया, यानी अल्लाह को पहले भी पता था कि यह वाकया होगा, लेकिन अब खबीर हस्ती ने बता दिया कि तुमने उसको बता दिया था और अल्लाह ताला ने मुझे आगाह कर दिया। तो गोया ये अल्लाह ताला के अलीम व खबीर होने का मतलब यह है कि हर छोटी बात जो किसी घर में हो रही होती है, अजवाज मुताहरात आपस में बात कर रही थी, अल्लाह उससे भी बाखबर था। इसी तरह मैं और आप जो छोटी मोटी बातें भी करते हैं, बिल्कुल जिसको बेमानी समझ के हम समझ रहे होते हैं, खुदा की रिकॉर्ड में, इल्म में, ख़बर में वो भी होती है। इसके साथ ही इजाज़त चाहता हूँ, खुदा हाफिज़।